بسم الله الرحمن الرحيم. الحمد لله الحمد لله الذي هدانا لهذا وما كنا لنهتدي لولا أن هدانا الله. أشهد أن لا إله إلا الله وحده لا شريك له وأشهد أن سيدنا وشفيعنا ومولانا محمدًا عبده ورسوله صلوات الله تبارك وتعالى عليه وعلى آله وأصحابه وذرياته وأهل بيته وأهل طاعته وبارك وسلم تسليما كثيرا. أما بعد، فأعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. تبت يدا أبي لهب وتب، ما أغنى عنه ماله وما كسب، سيصلى نارا ذات لهب، وامرأته حمالة الحطب، في جيدها حبل من مسد. صدق الله مولانا العظيم. اللہ کے آخری نبی حضرت محمد الرسول اللہ صلی اللہ علیہ وسلم نے لوگوں کو ایمان سکھانا شروع کیا. مکہ کے قریب میں ایک بڑی مارکیٹ لگتی تھی جس کو ذوالمجاز کہتے تھے. وہاں بھی نبی کریم صلی اللہ علیہ وسلم لوگوں کو ایمان سکھانے کے لیے تشریف لے گئے. ربیعہ نام کے ایک صحابی ہے، کہتے ہیں کہ اس وقت وہ سمجھدار ہو گئے تھے، یعنی 8-10 سال ایسی عمر ان کی ہوئی ہوگی. کہا میں نے مارکیٹ دیکھی کہ سب لوگ کاروبار کرنے کے لیے وہاں آتے ہیں، نبی کریم صلی اللہ علیہ وسلم اس مارکیٹ میں لوگوں کو ایمان سکھا رہے ہیں. ایک گورا گورا آدمی جس کے سر کے اوپر بال بڑے تھے، دو چوٹی اس نے بنا رکھی تھی، وہ نبی کریم صلی اللہ علیہ وسلم کے پیچھے پیچھے چل رہا تھا. حضور آگے چل رہے ہیں اور یہ گورا چٹا آدمی پیچھے چل رہا ہے. حضور لوگوں کو لا الہ الا اللہ سکھلا رہے ہیں تو یہ پیچھے سے آواز دیتا ہے، زور زور سے پکارتا ہے، اے لوگو یہ انسان جھوٹا ہے، بھری بازار میں پبلک کے سامنے حضور کو جھوٹا کہہ رہا ہے، لوگوں کو یوں کہتا ہے کہ یہ آدمی بے دین ہے، اس میں دین نہیں ہے، اس کی بات مت سنو، اس کی بات اگر تم نے سنی تو تمہارے باپ دادا کے زمانے سے جو دین ہے وہ دین سے تم کو یہ ہٹا دے گا، اور باپ دادا کے زمانے سے ان کے پاس کفر کا دین تھا، وہ بتوں کی پرستش کرتے تھے، کافر تھے۔ کہا لوگوں اس کی بات مت سنو، اس کی بات مت مانو، ورنہ یہ تم کو باپ دادا والے دین مذہب سے ہٹا دے گا۔ نبی کریم صلی اللہ علیہ وسلم آگے آگے چل رہے تھے، کلمہ سکھا رہے تھے، اور یہ پیچھے چل کر حضور کو جھوٹا کہہ رہا تھا۔ اندازہ لگاؤ کیسا ماحول ہوگا، پوری مارکیٹ اور بازار کے بیچ میں، لوگوں کی بھیڑ میں حضور کو جھوٹا کہہ رہے، بے دین کہہ رہے۔ تو ربیعہ کہتے ہیں کہ میں ابھی جوان کھلتا ہوا لڑکا تھا، میں نے لوگوں کو پوچھا یہ آدمی کون ہے، یعنی حضور کی طرف اشارہ کر کے، تو لوگوں نے کہا کہ یہ عبداللہ کے بیٹے محمد ہے صلی اللہ علیہ وسلم، یہ اپنے آپ کو نبی کہتے ہیں کہ میں اللہ کا نبی ہوں۔ کہ یہ کون ہے جو ان کے پیچھے چل رہا ہے اور لوگوں کو کہہ رہا ہے کہ یہ آدمی جھوٹے ہیں؟ تو کہا یہ جو پیچھے چل رہا ہے یہ ان کے سگے چچا ہے جن کا نام ابو لہب ہے، یہ محمد کے چچا ہے اور ان کا نام ابو لہب ہے۔ عجیب بات کہ بھتیجے اللہ کے آخری نبی حضرت محمد مصطفیٰ صلی اللہ علیہ وسلم لوگوں کو ایمان سکھا رہے ہیں، اور چچا ابو لہب کھلم کھلا ویرود کر رہا ہے، مخالفت کر رہا ہے، لیکن نبی کریم صلی اللہ علیہ وسلم کچھ نہیں بولتے، ایمان کی دعوت دیتے چلے جا رہے ہیں۔ حضور مینا تشریف لے جاتے، مینا کے اندر بھی بڑی مارکیٹ لگتی تھی، حاجی لوگوں کے خیمے اور تمبو بھی ہوتے تھے۔ نبی کریم صلی اللہ علیہ وسلم جب مینا تشریف لے جاتے تو تمبوؤں میں، خیموں میں، ٹینٹ میں جا جا کر کے لوگوں کو کہتے تھے، یا ایوہ الناس ان اللہ عز وجل یأمرکم ان تعبدوا ولا تشرکوا به شیئا، اے لوگو اللہ تمہیں حکم دیتے ہیں اسی ایک اللہ کی عبادت کرو اور اللہ کی عبادت میں کسی کو پارٹنر مت بناؤ، کسی کو شریک مت بناؤ، شرک مت کرو، ایک اللہ کی عبادت کرو، یہ مینا میں جا کر کے بھی۔ ابو لہب حضور کے پیچھے رہتا، حضور مینا میں ظلم مجاز کے بازار میں لوگوں کو کلمہ سکھاتے، اور یہ ابو لہب پیچھے پیچھے چلتا اور حضور کی مخالفت کرتا۔ دو چچا، ایک چچا ابو طالب ہے، دوسرا چچا ابو لہب ہے، دونوں ایمان نہیں لائے، لیکن دونوں میں فرق یہ ہے کہ چچا ابو طالب نے نبی کریم صلی اللہ علیہ وسلم کی مدد کی، حضور کو سپورٹ کیا۔ جب بھی دشمن حضور کے پیچھے پڑتے تھے، چچا ابو طالب مدد کے لیے آ کے کھڑے ہو جاتے تھے، اور ابو لہب ایسا چچا تھا کہ وہ حضور کا ورودھ کرتا تھا، مخالفت کرتا تھا، دشمنی کرتا تھا۔ اب ظاہر ہے کہ چچا ابو طالب مدد کرتے تھے، اس لیے حضور کے دل میں چچا ابو طالب کی محبت تھی۔ حضور تو بچپن سے یتیم تھے، پھر دادا کا بھی انتقال ہو گیا، تو چچا ابو طالب نے حضور کو پالا اور بڑا کیا، پھر ایمان کے اعلان کے بعد کہ اللہ نے مجھے نبی بنایا ہے، اس کے بعد بھی چچا ابو طالب حضور کی برابر مدد کرتے تھے، اسی لیے حضور کو چچا ابو طالب سے بہت محبت تھی۔ ایسے دونوں چچا اچھے محبت کے اعتبار سے، لیکن جو مدد کرے اس سے زیادہ محبت ہوگی۔ ایک مرتبہ ایسا ہوا، بھائی بھائی میں جھگڑے تو ہوتے، تو چچا ابو طالب اور چچا ابو لہب میں لڑائی ہوئی، دونوں بھائیوں میں لڑائی ہوئی، تو ابو لہب ذرا دادا قسم کا آدمی تھا، تو اس نے چچا ابو طالب کو زمین پہ گرا دیا، اور چچا ابو طالب کی چھاتی پر سینے پر بیٹھ گیا۔ نبی کریم صلی اللہ علیہ وسلم اس وقت چھوٹی عمر کے تھے، بڑی عمر نہیں تھی حضور کی، لیکن دیکھا کہ میرے لاڈلے پیارے چچا ابو طالب کو نیچے گرا دیا، اور ابو لہب میرے چچا کے چھاتی پر سینے پر بیٹھ گیا، تو نبی کریم صلی اللہ علیہ وسلم آگے بڑھے۔ ابو لہب کے بال بڑے بڑے تھے، تو بچپن میں ہی حضور کتنے بہادر ہمت والے کہ چچا ابو لہب کے بال پکڑے، نے بال پکڑ کے کھینچ ڈالا اس کو اور سائڈ پر کر دیا۔ تو ابو لہب حضور کو دیکھتا ہے، پوچھتا ہے، محمد یہ ابو طالب بھی تمہارے چچا، ابو لہب میں بھی تمہارا چچا، تو ان کی مدد کرنے آیا اور مجھے کھینچ کے ہٹا دیا تو نے۔ تو نبی کریم صلی اللہ علیہ وسلم نے فرمایا کہ مجھے اپنے چچا ابو طالب سے بڑی محبت ہے، اور ایسے بھی کوئی کسی پر ظلم کرے تو اس کی مدد کرنی چاہیے، ظالم سے بچانا چاہیے۔ ابو لہب ظلم کر رہا تھا، چچا ابو طالب کو گرا دیا تھا، گرا کے چچا ابو طالب کی چھاتی پر بیٹھ گیا تھا، اسی لیے ظالم کو ہٹانا چاہیے۔ تو نبی کریم صلی اللہ علیہ وسلم نے ہٹا دیا. چچا ابو طالب ایمان نہیں تھا لیکن حضور کی بہت مدد کرتے تھے, بہت مدد کرتے تھے, اور شاید اگر یہ ایمان لے آتے تو ابو طالب کی جو عزت تھی پورے قریش میں, پورے مکہ میں, وہ عزت باقی نہیں رہتی. اس لیے کہ وہاں پر جو ایمان لاتا تو وہ نظر سے گر جاتا تھا. تو جو سردار تھے چچا ابو طالب پورے مکہ کے قریش کے, تو ایمان لاتے تو ان کی سرداری ختم ہو جاتی, ایمان لے آتے تو پوری ہمت اور دلیری سے حضور کی مدد نہیں کر سکتے تھے کہ یہ تو ان کا ہے اور ان کی مدد کرے. ایمان لے آتے چچا ابو طالب تو کافر لوگ پوری طاقت لگا کر حضور کو ختم کرنے کی کوشش کرتے, یہ سب ہو سکتا تھا. اللہ کی حکمت, چچا ابو طالب کو ایمان نصیب نہیں ہوا. لیکن ابو لہب بھی جہنم میں, چچا ابو طالب بھی جہنم میں, لیکن دونوں کی جہنم میں بہت فرق ہوگا. ابو لہب کو جہنم کے اندر بہت نیچے خطرناک آگ میں ڈال دیا جائے گا, اور چچا ابو طالب کو پوری جہنم میں کم سے کم عذاب چچا ابو طالب کو دیا جائے گا, سب سے کم. یعنی کبھی کہتے ہیں نا کہ بھئی یہ سزا ہے, سزا میں منیمم سزا کس کو ہوگی, کم سے کم سزا کس کو ہوگی, تو تمام جہنمیوں میں منیمم سزا, کم سے کم سزا وہ چچا ابو طالب کو ہوگی. اس لیے کہ انہوں نے پوری زندگی نبی کریم صلی اللہ علیہ وسلم کی مدد کی ہے. ان کو جہنم کی آگ کے صرف جوتے پہنائے جائیں گے چچا ابو طالب کو, اور اس جوتوں کی آگ کی وجہ سے وہ آگ باڈی میں چلتے چلتے دماغ میں آئے گی, اور دماغ کے اندر جو بھیجا ہے وہ بھیجا ایسے ہوگا کہ جیسے کہ ہم بھیجے کو گرم پانی میں بوائل کرنے کے لیے رکھتے ہیں, اس طرح جو ہے اس کا چیت ان کا بھیجا دماغ کے اندر کھولتا رہے گا. کم سے کم سزا چچا ابو طالب کی. خدا کی عجیب شان کہ چچا ابو طالب نے نبی کریم صلی اللہ علیہ وسلم کی پوری زندگی مدد کی, ابو لہب نے پوری زندگی دشمنی کی. بعض مرتبہ آدمی جو ہے نا ہمت ہار جاتا ہے کہ میری فیملی والے میرے دشمن ہیں, کٹمب والے دشمن ہیں, خاندان والے دشمن ہیں, تو ہمت مت ہارو. نبی کریم صلی اللہ علیہ وسلم کا پکا اور کٹر دشمن چچا ابو لہب تھا, خطرناک دشمنی اس نے کی, حضور کا انسلٹ کیا, توہین کی, پبلک کے اندر حضور کو بدنام کرتا تھا کھلم کھلا. لیکن پھر بھی نبی کریم صلی اللہ علیہ وسلم لوگوں کو ایمان کی دعوت دیا کرتے تھے, ایک اللہ کی عبادت کی دعوت دیتے تھے. قرآن میں اللہ تعالیٰ نے چچا ابو لہب کی بات بیان فرمائی, بسم اللہ الرحمن الرحیم، تبت یدا ابی لہب و تب، اس نے ایک ڈینجر کام یہ کیا کہ ایک مرتبہ ایک دعوت میں پورے قریش فیملی کے لوگ جمع تھے، دعوت بھی خود نبی کریم صلی اللہ علیہ وسلم نے کی تھی قریش فیملی کو، اپنے خاندان کے لوگوں کو سب دعوت میں جمع تھے. نبی کریم صلی اللہ علیہ وسلم نے اپنے رشتہ داروں کو، فیملی ممبرس کو، کٹم کے لوگوں کو کہا کہ اللہ نے مجھے اپنا رسول بنایا ہے، تم سب ایک اللہ کی عبادت کرو. پورے کٹم والے، خاندان والے چپ چاپ سنتے رہے، لیکن یہ ابو لہب کھڑا ہو گیا اور کھڑے ہو کے کہتا ہے تبن لک یا محمد علی ہذا جماعتنا، گالی دی حضور کو، تبن لک یا محمد، اے محمد تو برباد ہو جاوے، کیا یہ ایمان اور ایک اللہ کی عبادت سکھانے کے لیے یہ دعوت پر، دسترخوان پر تو نے ہم کو بلایا؟ اس کے لیے دعوت کی تھی، اس کے لیے کھانے بلایا تھا کہ ہم یہ بتوں کو چھوڑ دیوے اور تیرے ایک اللہ کی عبادت کرے؟ یہی کھڑا ہو گیا اور حضور کو برا بھلا کہنے لگا. خدا کی شان دیکھو، اللہ نے قرآن کے اندر اسی کے الفاظ سے اس کو ایسی بات سنائی کہ قرآن میں قیامت تک چلتی رہے گی. اس نے حضور کے لیے جو گندے الفاظ بولے، جو برے الفاظ بولے، بددعا بولی، وہی الفاظ اس کے لیے کہے. تبت یدا ابی لہب و تب، ابو لہب برباد ہو جاوے، ابو لہب ہلاک ہو جاوے. اس کا نام عبد العزا تھا، ابو لہب تو اس کا لقب تھا، عبد العزا نام تھا، عزا ان کا ایک دیو تھا. عبد العزا کا میننگ ہوتا ہے عزا دیو کا بندہ، یہ مشرکوں والا نام تھا. اس لیے اللہ نے قرآن میں شرک والا نام بھی نہیں لیا، ایسا نام بھی قرآن میں نہیں آیا، بلکہ جو اس کا لقب تھا، جس سے وہ فیمس تھا، مشہور تھا، وہی اللہ نے قرآن میں کہا. تبت یدا ابی لہب و تب، لہب، لہب میننگ آگ کا بھڑکتا ہوا انگارا، لال انگارا آگ کا، اس کو عربی میں لہب کہتے ہیں. اور اس کو ابو لہب اس لیے کہا کہ بہت گورا تھا، لال آگ کی طرح تھا، اس کا چہرہ کوئی دیکھے تو ایسا لگتا تھا کہ آگ جیسا لال لال چہرہ ہے، اسی لیے لوگ اس کو ابو لہب کہتے ہیں. اور لہب میننگ جہنم کی آگ بھی ہے، آگ اور لہب جہنم، اسی لیے جو نام اس کا جہنم کی آگ سے میچ ہوتا تھا، جہنم کی آگ سے ملتا جلتا تھا، وہی نام اللہ نے قرآن میں لیا. تبت یدا ابی لہب و تب، اور وہ خود کو خوبصورت سمجھتا تھا کہ میں بہت خوبصورت ہوں، لال ہوں. تو کہا جا، جہنم بھی لال ہے، جہنم کی آگ بھی لال ہے، वहीं जाके रहे, वहीं जाके पड़ा रहे। नबी का दुश्मन वो बदमाश क्या करता था, कभी कभी अपने दोनों हाथ यूं करता था बुलाव, और हाथ यूं करके यूं कहे, अरे मेरे हाथों मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम यूं डराते हैं कि जहन्नम में ऐसी आग है, ऐसा अजाब है, ऐसी आफत है, ऐसी मुसीबत है। कुछ हुआ तो नहीं अपने हाथ को, नहीं आग लगी, नहीं सांप काटा, नहीं बिच्छू काटा, यूं करके अपने हाथ देखता था वो। का ये डराते रहते हैं, जहन्नम में आग है, बिच्छू है, सांप है, तकलीफ है, अजाब है, और मेरे हाथ को तो कुछ भी नहीं हुआ, एकदम सेफ है, एकदम सलामत है। तो अल्लाह ने कहा तब्बत यदा अबी लहब व तब्बा, अबू लहब के दोनों हाथ बर्बाद हो जावे। बहुत होशियारी करता है कि मेरे हाथ को कुछ नहीं हुआ। और इंसान अच्छे और बुरे काम हाथ से करता है, अच्छे काम भी हाथ से करेगा, किसी को सदका देगा, खैरात देगा, बीमार को दवा पिलाएगा, गरीब की खिदमत करेगा, हाथ से करेगा, अच्छी बात लिखेगा, और गंदे काम भी नऊज़ु बिल्लाह हाथ से करता है, गलत चैटिंग हाथ से करेगा, गलत जगह कॉल हाथ से करेगा, हाथ से चोरी करेगा, हाथ से नऊज़ु बिल्लाह शराब पिएगा। तो अच्छे काम भी हाथ से होते हैं, बुरे काम भी हाथ से होते हैं। तो अल्लाह ने फरमाया ये बुरे काम करता है अबू लहब, तब्बत यदा अबी लहब व तब्बा, बुरे काम, और उसको बहुत घमंड था, तकब्बुर था दो चीजों पर, एक माल और दूसरा औलाद। उसके पास पैसे बहुत थे, और पैसे ऐसी चीज है कि हर एक को हजम नहीं होते। अल्लाह के कम बंदे ऐसे होते हैं कि पैसे आने के बाद भी तवाजु से रहे, दौलत आने के बाद भी अपने आप को जनरल आम आदमी की तरह समझे। वरना दौलत आती है, बात की स्टाइल बदल जाएगी, चाल बदल जाएगी, जिंदगी बदल जाएगी, दिमाग में तकब्बुर आ जाएगा। ये माल है, दौलत। और उस जमाने के अंदर एक दूसरी चीज थी, औलाद का ज्यादा होना। उस जमाने में बेईमान काफिर लोग भी जितनी ज्यादा औलाद होवे इतना ज्यादा वो खुश होते थे। उस जमाने का कल्चर ऐसा था, आज से बिल्कुल उल्टा कल्चर, वो सीधा कल्चर था, अब उल्टे कल्चर में हम जी रहे। तो अबू लहब की बहुत सारी औलाद थी, तो पैसों की वजह से तकब्बुर आया और औलाद की वजह से तकब्बुर आया कि मेरे पास इतने लड़के इतने बेटे, कुछ भी होगा तो मेरे साथ मेरी पूरी टीम होगी, हम लड़ लेंगे, ये कर लेंगे, वो कर लेंगे, तकब्बुर करता था। तो अल्लाह ताला ने फरमाया मा अगना अनहु मालुहु व मा कसब, उसकी दौलत, उसका मनी पावर कुछ काम नहीं आया, एक दौलत भी उसको जिंदगी में काम नहीं आई। बखील था, बखील। बखीलों के पास दौलत होती है ना, वो काम की नहीं होती है। खाली वो खुश होते मेरे पास है, वो किस काम की मेरे पास है, नहीं खाता है, नहीं पीता है, नहीं पहनता है, नहीं घर बनाता है, वो किस काम की दौलत। बखीलों की दौलत ऐसी होती है। मालदार था, मक्का का बहुत बड़ा मालदार था, लेकिन बखील नंबर वन, एकदम खर्च ही नहीं करता। इसलिए याद रखो, आदमी के पास माल दौलत होवे तो आदमी कहता है ना इतनी दौलत, इतने रुपये, इतने पैसे, अल्लाह के आखिरी नबी हज़रत मोहम्मद मुस्तफ़ा सल्लल्लाहु अलैहि वसल्लम फरमाते हैं, इंसान कहता है मेरा माल, मेरी दौलत, तेरा कितना? सुनो हुजूर कहते हैं कितना तेरा? जितना खावे पीवे ने वो अपना, अल्लाह के नबी फरमाते जितना खाया पिया पहन लिया वो अपना, और जितना अल्लाह के रास्ते में खैरात करके खुदा की बैंक में जमा करा दिया वो अपना, बाकी सब दूसरों का। याद रखना हमेशा, मेरा कितना? जो खाया पिया पहन लिया अल्लाह के रास्ते में सदका करके खुदा की बैंक में जमा करा दिया वो अपना, बाकी सब दूसरों का। मैं अल्लाह के घर में बैठा हूं, ऐसे ऐसे लोग को जानता हूं, जिंदगी बिचारों की गुजरी ऐसे घर के अंदर कि वहां 10 मिनट बैठने को अपना दिल नहीं चले, गंदगी कचरा बदबू, और कोई आपको आप उनको देखो तो ऐसा लगे कि मेरे पूरे शहर में जकात का सबसे बड़ा हकदार यही है, इससे बड़ा हकदार तो कोई जो है झुपड़पट्टी में भी नहीं होगा। जिंदगी गुजार दी इस तरीके से, हालांकि जहां उसकी पलंग रहती थी पलंग के साइड में कबाट में करोड़ों रुपये भरे रहते थे, लेकिन बखीली, खर्च के खाने की तौफीक नहीं। और मौत के बाद औलाद को मजे आ गए, ठाट से जिंदगी गुजार रहे, ऐश में मजे में मस्त। इसलिए अच्छी तरह समझ लो मेरी दौलत कितनी, जो खाया पिया पहना और सदका खैरात करके अल्लाह की बैंक में जमा कर दिया वही अपना, बाकी सब दूसरों का। और जब उनके हाथ में जाएगा तो वो क्या करेंगे हम नहीं जानते क्या करेंगे, इसलिए होशियार बनो। होशियार ये है कि जिंदगी में अल्लाह के नाम पे खर्च करो और अपने लिए आखिरत में जमा करो, ये होशियारी है, ये अकलमंदी है। आदमी खुद कमावे ने खुद अपने लिए सदका खैरात नहीं करे ने फिर दूसरों से उम्मीद रखे कि मेरे मरने के बाद मेरे लिए सदका करेंगे खैरात करेंगे, ये तो फालतू ख्याल है। तूने कमाया, तूने मेहनत की और अपने हाथ से तू सदका नहीं करता और फिर दूसरों पर उम्मीद लगाता है कि वो मेरे लिए सदका करेंगे खैरात करेंगे, फालतू उम्मीद है। अपने हाथ से करो, अपने हाथ से सदका करो खैरात करो, अल्लाह की बैंक में जमा कराओ, वो चीज अल्लाह के यहां काम आएगी। मेरे किसी बयानों में आपने सुना होगा, करोड़पतियों को मैंने देखा है जिंदगी में हज नहीं की, मरने के बाद मस्जिद के सहन में मैंने उनकी औलाद को कहा कि बाप की तरफ से हज्जे बदल करवाओ, तो औलाद जवाब देती है कि मुफ्ती साहब बाप ने नहीं की हम क्यों कराएंगे, वो कब से करोड़पति था क्यों उसने नहीं की हम नहीं कराएंगे। ऐसे ऐसे लोग मेरे पास, मैं जानता हूं उनको, करोड़पति इंसान, फैक्ट्रियों का मालिक, फर्ज हज अदा नहीं की और धरती कम में बिल्डिंग टूटी दब के मर गया। बाद में मैंने उनके जवान बेटों को कहा बाप की हज्जे बदल कराओ, तो साफ मना कर दिया हम नहीं कराएंगे, क्यों उसने नहीं की जिंदगी में। इसीलिए होशियार आदमी है वो, अपनी जिंदगी में अपने हाथ से खर्च करे। तो अबू लहब का ऐसा ही हुआ, मा अगना अनहु मालुहु वमा कसब सयसला नारन ज़ात लहब। बदर की लड़ाई के 7 दिन हुए, उसको एक गिल्टी निकली, गिल्टी फुल्ली निकली, ताउन की, प्लेग की। घर वालों ने साथ छोड़ दिया, कोई खबर नहीं लेता था, कोई दवा इलाज की फिक्र नहीं करता था। नबी की दुश्मनी की नकद सजा दुनिया में शुरू हो गई। नबी की दुश्मनी की नकद सजा। अकेला पड़ा, कोई दवा करने वाला नहीं, इलाज करने वाला नहीं, ऐसे ही पड़ा रहता था। मर गया, और मर गया तो पूरी बॉडी में से इतनी खतरनाक बदबू निकलती थी कि घर वाले कफन दफन के लिए तैयार नहीं। 3 दिन उसकी लाश ऐसी पड़ी रही। मक्का के अंदर गर्मी की मौसम कैसी होती है हम जानते हैं। 3 दिन उसकी लाश ऐसी पड़ी रही, कोई कफन दफन करने वाला नहीं, बहुत बदबू निकलने लगी। तभी घर वालों ने सोचा कि अब मर ही गया है, सबको बदबू आ रही है, जिंदगी भर भी सब दुखी रहे, मरने के बाद भी दुखी हो रहे, तो कुछ गुलामों को, नौकरों को कॉन्ट्रैक्ट दिया। उन्होंने दूर एक खड्डा खोदा, फिर लंबे लंबे बांस लाए, और लंबे लंबे बांसों के जरिए दूर से अबू लहब की लाश को धक्के मारे। वो नौकर और गुलाम भी करीब जाने तैयार नहीं, ऐसी बदबू निकल रही है। लंबे बांस से उसकी लाश को धकेल रहे, और धकेलते धकेलते निकाल करके खड्डे में ले जाकर फेंक दिया, और दूर से पत्थर फेंक फेंक करके उसको दबा दिया नीचे। सयसला नारं जात लहब, भड़कती आग में, जहन्नम की आग में अल्लाह के यहां वो दाखिल हो। नबी की दुश्मनी कोई आसान चीज थोड़ी है, नबी को सताना कोई आसान चीज थोड़ी है। दुनिया में उसको सजा भुगतनी पड़ती है, आखिरत में अजाब आता है। अल्लाह हम सबको प्यारे आका हजरत मोहम्मदुर रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम से सच्ची मोहब्बत अता फरमाए, सच्ची अकीदत अता फरमाए, और जिंदगी का हर काम हजरत नबी करीम सल्लल्लाहु अलैहि वसल्लम की मुबारक सुन्नत के मुताबिक करने की अल्लाह तौफीक और सआदत अता फरमाए।
الحمدللہ رب العالمین سبحان اللہ وبحمدہ سبحان اللہ العظیم اللہم صل علی سیدنا محمد وعلى آل سیدنا محمد صلاة تنجینا بها من جمیع الاحوال والآفات وتقضی لنا بها جمیع الحاجات وتطهرنا بها من جميع السيئات وترفعنا بها عندك أعلى الدرجات وتبلغنا بها أقصى الغايات من جميع الخيرات في الحياة وبعد الممات إنك على كل شيء قدير يا رب صل وسلم دائما أبدا على حبيبك خير الخلق كلهم يا ذا الجلال والإكرام يا ذا الجلال والإكرام يا ذا الجلال والإكرام يا أرحم الراحمين يا أرحم الراحمين يا أرحم الراحمين وإلهكم إله واحد لا إله إلا هو الرحمن الرحيم اللهم اغفر أمة سيدنا محمد صلى الله عليه وسلم اللهم ارحم أمة سيدنا محمد صلى الله عليه وسلم اللهم تجاوز عن أمة سيدنا محمد صلى الله عليه وسلم اللهم صل
شان امت سیدنا محمد صلی اللہ علیہ وسلم. اللہم انصر امت سیدنا محمد صلی اللہ علیہ وسلم. اللہم اجبر امت سیدنا محمد صلی اللہ علیہ وسلم. اللہم استر امت سیدنا محمد صلی اللہ علیہ وسلم. اللہم انا نسألک رضاک والجنہ. اللہم انا نسألک رضاک والجنہ. اللہم انا نسألک رضاک والجنہ. ربنا آتنا فی الدنیا حسنة وفی الآخرة حسنة وقنا عذاب النار. اے اللہ ہمارے گناہوں کو معاف فرما. اے اللہ زندگی کا ہر کام نبی کریم صلی اللہ علیہ وسلم کی سنت کے مطابق کرنے کی توفیق عطا فرما. اے اللہ آپ کی محبت ہمیں عطا فرما, آپ کا عشق عطا فرما. اے اللہ تمام بیماروں کو شفا عطا فرما, حلال برکت والی روزی عطا فرما. جو جس مصیبت اور پریشانی میں ہے اس کو اپنے کرم سے نجات عطا فرماؤ. اے اللہ ہماری جائز مرادوں کو پورا فرماؤ, ہماری عمروں میں برکت عطا فرماؤ. نبی کریم صلی اللہ علیہ وسلم کا امتی جہاں کہیں پر بھی ہے, اے اللہ اس کے ایمان کی, اسلام کی, جان کی, مال کی, عزت کی, آبرو کی, گھر بار کی, جائیداد کی, مکان کی اپنے کرم اور فضل سے حفاظت فرماؤ. اے اللہ نبی کریم صلی اللہ علیہ وسلم کی امت پر رحم کرم کا معاملہ فرماؤ, محبوسین کو رہائی عطا فرماؤ, عافیت اور سلامتی عطا فرماؤ, ہماری عمروں میں برکت عطا فرماؤ. اے اللہ نبی کریم صلی اللہ علیہ وسلم نے جتنی خیر مانگی ہمیں اور پوری امت کو عطا فرماؤ, جن شرور سے پناہ چاہی اے اللہ ہماری اور پوری امت کی حفاظت فرماؤ. وصلی اللہ وسلم علی سیدنا محمد وعلى آلہ وصحبہ وعلى من تبعہم بإحسان الى یوم الدین. سبحان ربک رب العزة عما یصفون وسلام علی المرسلین والحمد للہ رب العالمین.